शुभयात्रा प्रस्तुत गर्दछ पैसाका कुरा, परिवार चलाउन चाहिने स्रोत, त्यसको सही व्यवस्थापन, खर्च र बचतका कुरा, समग्र रूपमा पैसाका कुरा। नमस्कार, मेरो नाम मधु आचार्य हो र आज पैसाका कुरा कार्यक्रम सुरु गर्दैछौँ। यो शुभयात्रा मोबाइल एपका लागि शेयरकास्ट इनिसिएटिभ नेपालले उत्पादन गर्छ। पैसाका कुरा कार्यक्रमलाई शुभयात्रा लगायत मोबाइल र रेडियोमा सुन्न सक्नुहुन्छ। आज हामी पैसाका कुरा कार्यक्रमको जग बसाल्दैछौँ। यो कार्यक्रमको अन्तसम्म तपाईँले सुन्नुभयो भने पैसाका कुरामा हामीले के कुरा गर्छौँ, कस्ता कुरा गर्छौँ भन्ने कुरा थाहा पाइहाल्नुहुनेछ। र पैसाका कुरा कार्यक्रमका टिमका साथीहरू पनि म तपाईँलाई बिस्तारै कार्यक्रममा परिचय गराउँदै जानेछु। आज मसँग प्रीति सुवार हुनुहुन्छ, उहाँ यो कार्यक्रमको उत्पादक र रिपोर्टर पनि हुनुहुन्छ। विगत दुई महिनामा यो कार्यक्रमको अवधारणा सुरु भएपछि विगत दुई महिनामा उहाँले धेरै मान्छेसँग कुराकानी गरिसक्नुभएको छ। प्रीतिजी, तपाईँले यो विगत दुई महिनामा को कोसँग भेट्नुभयो?
धन्यवाद मधुजी। मैले दुई महिनामा धेरै व्यक्तिहरूसँग भेटेँ, धेरै ठाउँ ठाउँमा गएर उहाँहरूसँग कुराकानी गरेँ। उहाँहरूको विचार, उहाँले आफूले जीवनमा महसुस गर्नुभएको कुराकानी होइन, अनि आफूले जीवनमा उहाँहरूको भोगाई कस्तो रह्यो त भन्ने कुराहरू उहाँहरूसँग गर्दा कतिपय स्थानमा रमाइलो पनि लाग्यो र कहिलेकाहीँ दुःख पनि लाग्यो, यस्तो पनि हुँदो रहेछ भनेर।
कस्तो कस्तो व्यक्तिहरू भेट्नुभएको थियो?
किनभने उहाँहरूको जीवनको भोगाई नै त्यति दुःखदायक भनौँ न, उहाँहरूले कति पीडा सहेर आफ्नो जीवनहरू बिताउनु भएको रहेछ भन्ने कुरा मैले त्यहाँबाट थाहा पाएँ भनौँ न।
यो समग्र नेपालीको चित्र हो यो?
अब जसको घरमा यस्तो व्यक्तिहरू भेटेँ कि जसको घरमा सानैदेखि बुवा आमाको झगडा हुने, घर परिवारमा आमा, हजुरआमा, हजुरबुवा, काका काकी अनि आफ्नो आमा र काकी यस्तो झगडा भइरहने, के विषयमा भने त्यही धन सम्पत्ति, पैसा। अनि त्यो बच्चाले त्यो स्थिति देख्दै आएको सानैदेखि, अब उहाँलाई त्यो कस्तो महसुस हुन्छ त्यो बच्चालाई जब सानैदेखि उसले पैसाको विषयमा झगडा मात्रै देख्छ घरमा।
भनेपछि यो दुई महिनामा तपाईँले विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्नुभयो र यो अहिले आएर चाहिँ तपाईँले कस्तो महसुस गरिरहनु भएको छ, के कुरा रहेछ खास चाहिँ यो पैसाको सवाललाई लिएर के भन्ठान्नु हुँदो रहेछ मान्छेहरू, तपाईँलाई चाहिँ कस्तो महसुस भइरहेछ?
समग्र नेपालीकै नै भन्नुपर्छ, किनभने कसैले व्यक्त गर्छ आफ्नो त्यो भावनालाई, कसैले व्यक्त नै गर्दैन। मेरो आफ्नो निजी जीवनको कुरा तपाईँलाई किन चासो, धेरैजनाले त्यस्तो भन्छन्।
यसमध्ये जस्तो तपाईँलाई प्रतिनिधि कथा भनौँ न, यो हाम्रो कार्यक्रमको सुरुवात अङ्क पनि हो, कसको कुराकानी चाहिँ तपाईँलाई दमदार लागेको छ?
दमदार, अब दमदार भनौँ कि उहाँ, अब के भनौँ, उहाँको कथा सुन्दा मलाई पनि एकदम नराम्रो लागेको थियो।
को मान्छे रे यो?
मैले एकजना सागर प्रजापति भन्ने तरकारी व्यवसायीलाई भेटेको थिएँ। उहाँ अहिले सुकेधारामा तरकारी बेचिराख्नु भएको छ, अहिले उहाँको व्यवसाय त्यो छ। र उहाँसँग कुराकानी गर्ने बेला मलाई एकदम नराम्रो लाग्यो, किनभने उहाँले चाहिँ पैसाको कुरालाई, पैसा कुरा गर्ने बित्तिकै झगडामा जोडेर हेर्नुहुँदो रहेछ। उहाँले आफ्नो बाल्यकालमा सानैदेखि पैसाको कुरालाई, पैसाको कुरामा धेरै मात्रामा झगडा देख्नुभयो, आफ्नो आमा बुवाको बिचमा, आफ्नो हजुरबुवा हजुरमाको बिचमा, काका काकीको बिचमा, अनि अब अंशभण्डाको केसहरू, मुद्दा चल्ने भयो घरमा, अब यो कसैलाई पैसा, क्यास पैसा चाहियो, कसैलाई जग्गा चाहियो, अनि पढाउने कहाँ पढाउने, के पढाउने, कसरी पढाउने, ल मेरो छोराछोरीलाई बोर्डिङमा पढाउने त उसलाई सरकारीमा पढाउने, यस्तो कुराहरूले उहाँको दिमाग भनौँ, यो पैसाको विषय भनेको झगडाको बिउ मात्रै हो भन्ने सोच्नुहुन्छ उहाँले।
प्रीति सुवारले यो अन्तर्वार्ता सागर प्रजापतिको घरमा लिनुभएको हो।
तपाईँ र तपाईँको श्रीमती हुनुहुन्छ घरमा है, दुईजना, अनि तपाईँको एकजना छोरा हुनुहुन्छ, अनि तपाईँको श्रीमतीले के गर्नुहुन्छ अहिले?
हाम्रो एउटै व्यवसाय, ऊ पनि तरकारी नै बेच्छ, हामी एउटै पसलमै बस्छौँ, दुवैजनाको एउटै हो।
सँगै काम गरिराख्नु भएको छ है?
किनभने म पहिलेदेखि आफ्नै काम गरेर मान्छे हो, मैले अरूको काम पनि नगरेको होइन, तर म जहाँ काम गरेँ नि, काम चाहिँ म मन लाएर गर्थेँ, तर मलाई पछि चाहिँ अब गर्न मन लाग्दैन थियो के उनीहरूको काम, किनभने पहिलेदेखि आफ्नै काम गरिरहेको आफै पैसा खेलाइरहेको भएर अब उनीहरूको काम गऱ्यो महिना दिन कुर्नुपर्छ फेरि पैसा आउँछ जस्तो हुन्छ, अनि त्यसपछि मलाई चाहिँ अरूको काम गर्न मन लाग्यो बरु आफ्नै व्यवसाय गरौँ भनेर मैले चाहिँ आफ्नै पसलमै अनि दुवैजना एउटै काममा छौँ हामी अहिले पनि।
अहिले त्यही पसलले तपाईँहरूलाई खाना लाउन पुगिरहेको छ है?
हजुर एकदम पुगिरहेको छ अहिलेसम्म।
अनि के गर्नुहुन्छ तपाईँहरू खर्च कसरी गर्नुहुन्छ, अब यति पैसा आउँछ अनि के योजनाहरू बनाएर चल्नुहुन्छ?
मैले चाहिँ अहिलेसम्म प्लानिङ बनाएर केही पनि गरेको छुइनँ अहिलेसम्म चाहिँ मैले जस यो उमेरमासम्म मैले प्लानिङ बनाएर चाहिँ केही गरेको छुइनँ। मेरो श्रीमतीको चाहिँ उसले प्लानिङ बनाएको होला सायद।
किन आफूलाई चल्नुपर्छ जस्तो लाग्दैन एउटा योजना बनाएर?
होइन मैले भने नि मैले पढाइ छुट्यो किनभने मान्छेको पढाइ भयो भने उसले प्लानिङ गर्ने हो मेरो विचारमा चाहिँ। जसको धेरै पढाइ हुन्छ जस पढाइ गरिरहेको हुन्छ उसले चाहिँ फ्यामिली प्लानिङ भनौँ लाइफ प्लानिङ भनौँ जे प्लानिङ भने नि उसले चाहिँ प्लानिङ गरेर चलिरहेको हुन्छ मान्छे चाहिँ। मेरो हकमा चाहिँ कस्तो लाग्यो भने चाहिँ म पहिलेदेखि नै पैसा चलाइरहेको ए मैले पैसा आइहाल्छ जसरी पनि मलाई चाहिँ त्यस्तो लाग्यो। यो एउटा घमन्दी भनौँ कि के भनौँ अब है मलाई चाहिँ यस्तो लाग्यो। मैले अहिलेसम्म चाहिँ प्लानिङ गरेर केही काम गरेको छुइनँ।
गर्नुपर्छ जस्तो कहिले पनि लागेन?
होइन गर्नुपर्छ जस्तो चाहिँ लागेको थियो मलाई तर चाहिँ आफूले कहिले चाहेन कि मनदेखि कहिले चाहेन प्लानिङ गरेर गरौँ भन्ने चाहिँ ऊ भएन।
अब त्यस्तो के कारणले तपाईँलाई रोक्यो कि अब गर्नुपर्छ जस्तो लाग्यो तर त्यो कहिले पनि आफूले गर्नु भएन? एक मनले त सोच्नु भएको रहेछ नि।
हजुर सोध्नुहोस् मैले भने त्यो मलाई नै थाहा भएन अब त्यो कसरी के भयो। कहिलेकाहीँ यसो सोध्छु पैसा अलिअलि भयो त मलाई अलि आनन्द हुन्थ्यो सोध्छु तर फेरि अर्को क्षणमै सोध्छु ए जति पैसा भयो नि त्यही झन् पैसा झन् झगडा हुन्छ आफूसँग पैसा राख्यो भने झगडा हुन्छ त्यही फेरि त्यो सोध्छ नि म त्यतिकै छोडिदिन्छु फेरि अनि सोच्दिनँ फेरि।
तपाईँसँग आफूसँग पैसा राख्यो भने झगडा किन हुन्छ र?
बच्चा बेलादेखि नै त्यही मेन्टल्ली भयो कि मेरो अब त्यस्तै देख्दै आएको भयो।
अनि घर खर्चहरू तपाईँहरू कसरी चलाउनुहुन्छ त?
म हेर्दिनँ घर खर्च कहिले नि जहिले मेरो वाइफले नै हेर्छ।
जोगाउने काम तपाईँले गर्नुभएको छ कहिले? बचत गर्ने काम गर्नुभएको छ?
छैन मैले बचत अहिलेसम्म गरेको छुइनँ।
किन?
पैसा चाहिँ मैले जोगाउनु चाहिँ अहिलेसम्म गरेकै छैन अब त्यो मेरो अब मेन्टली प्रेसरै भयो त्यो भनिहालेँ नि पैसाले गर्दा झगडा हुन्छ। म अलिअलि चाहिँ जोगाउँछु भन्ने नजोगाउने होइन त्यस 5,000-10,000 त्यतिसम्म चाहिँ हुन्छु मसँग त्योभन्दा बढी चाहिँ म जोगाउँदिनँ कहिले पनि।
तपाईँको श्रीमतीले गरिराख्नु भएको छ त्यसो भए?
अँ उसले अलिअलि जोगाइरहेको छ जहिले नि त्यो त उसको अब स्वभाव पनि अलिअलि जोगाउने नै छ उसले त्यही भएर।
अनि तपाईँ र तपाईँको श्रीमतीको बिचमा कहिले तपाईँहरू बसेर पैसाको कुरा गर्नुभएको छ?
उसले चाहिँ गर्न खोज्छ तर म चाहिँ कहिले गर्दिनँ पैसाको कुरा। उसले चाहिँ गर्न खोज्छ म चाहिँ गर्दिनँ।
किन किन हामी गर्दैनौँ आफ्नो घरमा पैसाको कुराहरू?
किन गर्दैनौँ भने त अब त्यो अहिलेसम्म गरेको पनि छैन मैले अब आवश्यक थान्दा पनि थान्दिनँ त्यही भएर अनि गरिनँ जस चलिरहेको छ त्यही भएर होला सायद।
उहाँले गर्ने बेला अनि तपाईँ किन गर्न खोज्नुहुन्न आवश्यक कहिले पनि थान्नु नभएकै हो त
मेरो विचारमा चाहिँ हो किनभने अब पैसाको कुरा गर्न थाल्यो भने चाहिँ अब कहिले मैले बढी खर्च गरे हुन्छ अब उसले चाहिँ खर्च गरेको हुँदैन सायद। अब मैले बढी खर्च गरेँ भने चाहिँ किन बढी खर्च भनेर त्यसमा झगडा सुरु हुनसक्छ त्यही मैले झगडा गर्नुभन्दा बरु कुरै नगरे नै आनन्द भनेर त्यही भएर साइलेन्ट बसेकै राम्रो थान्छु म। यस्तो नभएको नि होइन हामी बसेर अब एकचोटि सल्लाह गरेको पनि थिएँ हामी त त्यही पैसाको कुरा लिएर झगडा पऱ्यो ठुलो धेरै ठुलो चाहिँ नबनाऊ जस मेरो मेन्टली प्रेसर चाहिँ पऱ्यो त्यो पैसाले गर्दाखेरि झगडा पऱ्यो झगडा परेर अब मलाई चाहिँ अब साह्रै टेन्सन पऱ्यो झगडा परेपछि झगडा परेपछि कसलाई टेन्सन पर्दैन र नभए चाहिँ नहुने रहेछ पैसा तर ठुलो चाहिँ लागेन मलाई पैसा कहिले पनि। विदेश गएँ नि मैले पैसालाई झगडा भयो भनेर जति टाढा गएँ म झन् त्यति मलाई पछ्याउँदै आयो जस्तो लाग्यो मलाई पैसाले चाहिँ पैसाले पनि झगडाले पनि पैसाले चाहिँ जस आफूलाई दुःख पऱ्यो भने जति टाढा भए पनि त्यो जहाँ छ त्यहीँ सल्भ गर्नुपर्छ भन्ने मलाई लाग्यो अनि त्यही भएर म फेरि नेपालै फर्केँ। त्यसपछि भनौँ न अब के भनौँ भने अब पैसाले चाहिँ कहिले ऊ गरेन भनौँ न साथ छोडेन जहाँ गए नि त्यही पैसाले गर्दा चाहिँ झगडा हुँदो रहेछ जता गए पनि नेपाल होस् चाहे विदेश होस् जुनसुकै उमा होस् मान्छेको जीवनमा चाहिँ पैसाको ठुलो भूमिका चाहिँ हुँदो रहेछ।
अब यता जाउँ पैसाको कुरा, उता जाउँ पैसाको कुरा, होइन जुन कुराबाट टाढा भाग्दै हुनुहुन्छ त्यो कुरा अलिक अझ तपाईँलाई पछ्याउँदै आउने, त्यस्तो भइरहँदा आफूसँग फेरि अझ झगडा भइरहने होइन, त्यस्तो भइरहँदा आफूलाई चाहिँ कस्तो महसुस हुन्थ्यो त्यति बेला?
मलाई चाहिँ दिक्क लगाएर आउँछ, यस्तो अब डिप्रेसन भएर आउँछ भनौँ न, पैसाले गर्दा चाहिँ मलाई चाहिँ त्यस्तो भयो। खासमा चाहिँ महसुस त केही पनि महसुस भएन मलाई, भनिहालेँ नि म, किनभने बच्चा बेलादेखि नै त्यस्तैमा मान्छेले ठुलो हुन्जेलसँग कस्तो असर पर्दो रहेछ, आफ्नो बच्चामा जुन इम्प्रेसन परेको छ त्यो ठुलो हुन्जेलसँग त्यही हुने रहेछ। जस मैले बुझेको चाहिँ यति हो, पैसा पैसा भयो नि जे भए पनि, पैसाको कुरामा होस् चाहे अब त्यो फ्यामिलीको कुरामा होस् जुनसुकै कुरामा होस्, आफूले बच्चा बेला जस्तो इम्प्रेसन परेको छ आफूलाई पछिसम्म त्यही त्यसले छोड्दैन रहेछ मान्छेलाई भन्ने मलाई लागिरहेछ।
अब तपाईँ फेरि फर्केर फेरि यो तरकारी व्यवसाय गर्न थाल्नु भएको छ, अब के योजना छ कि अब भविष्यमा यो गरौँला?
अनि मैले तपाईँलाई पहिले नै भनिहालेँ, मैले प्लानिङ गरेर कहिले केही गरेकै छुइनँ, अहिले नै मेरो केही प्लानिङ छैन, जे जस्तो चल्दैछ त्यस्तै चल्दैछ, तर प्लानिङ चाहिँ मैले गरेको छुइनँ अहिलेसम्म चाहिँ। अब मैले अब अहिले आएर चाहिँ अलिअलि चाहिँ के विचार गर्न थालेको छैन, मेरो बाबु छ एउटा सानो भनिहालेँ, अहिले लगभग 8 वर्ष जतिको भयो, अब उसको लागि भयो नि मैले जस आफ्नो विगतको कुरा बिर्सेर केही प्लानिङ गर्नुपर्छ कि जस्तो चाहिँ मलाई लागिरहेको छ। जस मेरो एकदम भित्रैदेखि फिलिङ्स चाहिँ त्यो आइरहेको छ कि मैले मेरो लागि नभए पनि आफ्नो बच्चाको लागि भयो नि केही प्लानिङ गर्नुपर्छ कि जस्तो चाहिँ जस मेरो विचार आइरहेको छ अहिले चाहिँ। किनभने मैले कसरी सोचमा आयो भने चाहिँ अहिले नेपालको उमा चाहिँ मैले सोचेको नेपालमा सबभन्दा महँगो भनेकै पढाइ र स्वास्थ्य हस्पिटल खर्च हो। त्यो हस्पिटल खर्च मैले नि बिहोरेको छु पहिला मै बिरामी हुँदाखेरि, त्यही भएर मैले यसो सोचेँ अब आफूले पढ्न नसके नि आफ्नो छोरालाई चाहिँ जति पढ्छु भन्छ त्यति चाहिँ पढाउँ भन्ने अलि मेरो सोच आयो, त्यही भएर अलि जम्मा गरेर राखौँ, उसको पढाइलाई काम लाग्छ कि भनेर हो खासमा।
सागर प्रजापति अधिकांश नेपाली घरमुलीका प्रतिनिधि पात्र हुनुहुन्छ, उहाँसँग प्रीति स्वारले पैसाका कुरा गर्दै हुनुहुन्थ्यो। केही बेरमा म अर्थशास्त्री केशव आचार्यसँग कुरा गर्दैछु, नेपालको अर्थशास्त्रका बारेमा होइन घर व्यवस्थापनका बारेमा। एकैछिनको ब्रेक पछि एकछिन अघि हामीले पैसाका कुरा गर्नै नचाहने सागर प्रजापतिका कुरा सुन्यौँ। समस्याबाट भागेर समाधान निस्किन्छ जस्तो त मलाई लाग्दैन। पैसाका कुरा गर्न थाल्यो कि पारो तात्ने रोगबाट मुक्ति पाउन के गर्नुपर्ला भन्ने प्रश्न लिएर म एकजना अर्थशास्त्रीकोमा पुग्दैछु। उहाँ नेपालीको वित्त व्यवहार सूक्ष्म तरिकाले केलाउन सक्नुहुन्छ।
ए म केशव आचार्य, मैले धेरै वर्ष चाहिँ नेपाल राष्ट्र ब्याङ्कमा जागिर खाएँ र मेरो परिचय अहिले पनि भन्नुपर्दा म राष्ट्र ब्याङ्क नै भन्छु किनभने मेरो पेन्सन अहिले पनि त्यहीँबाट आइरहेछ। र म विधागत रूपले चाहिँ म आर्थिक विश्लेषक हो, म अर्थशास्त्री हुँ, अनि राष्ट्र ब्याङ्कको साथसाथै म काजमा पनि र अवकाश प्राप्त भएपछि पनि अर्थ मन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकार भएर 5-6 वटा बजेट तर्जुमामा पनि म संलग्न भएँ।
सरले चाहिँ देशको बृहत् अर्थ वाणिज्य लगायत नीतिगत र त्यसको कार्यान्वयनको विषयमा हेर्नुहुन्छ होइन त? अब अहिले हामी कुरा गर्न आएको चाहिँ घरको परिवारको फाइनेन्स अथवा वित्त पैसा व्यवस्थापन कसरी गर्ने भनेर आएको, दुईजना तिनजना पाँचजनाको परिवारमा कसरी गर्ने भनेर आएको, हामी ठिक ठाउँमा त आइपुग्यौँ।
म चाहिँ अब व्यक्तिगत पैसा नभए त को बाँच्छ र होइन, अब म त 63 वर्ष भइसकेँ होइन, अब अहिलेसम्म 33 सालदेखि पढिसकेर म लागै छु, मलाई पढ्न पनि पैसा चाहियो, बाँच्न पैसा चाहियो होइन, जागिर खाएर घर चलाउन पैसा चाहियो, बच्चा बच्ची हुर्के हजुरबा भइसकेँ त्यहाँ पनि पैसै चाहियो, त्यस कारणले अब रबिन्सन क्रुसो भन्ने पढ्नु पर्थ्यो हामी केटाकेटीमा, अब त्यो खालको जमाना त होइन, अब त्यो 4 वटा आश्रम हुन्छ वानप्रस्थ लिएर जाने त्यो पनि होइन अहिले त, भन्दा पैसा बिना त जीवनको कल्पना गर्नै गाह्रो छ, एकदम असम्भवै छ। तपाईँ भन्नुहोस् न मुगु डोल्पामा बस्ती मान्छेलाई पनि अब चाहिँ पहिल्यै पैसा नभए हुन्थ्यो होला 50-100 वर्ष अगाडि, अब त त्यहाँ पनि तपाईँको पैसा भएन भने त्यहाँ हवाई जहाज जान्छ, त्यहाँ नुन चाहियो, घरमा चिनी चाहियो होइन, सिटामोल चाहियो, जीवनजल चाहियो, त्यस कारणले पैसा बिनाको अब जीवन भनौँ न जीवन भन्नाले व्यक्तिको जीवन, कम्पनीको जीवन, घर परिवारको जीवन, समाजको जीवन, संस्थाहरूको जीवन कल्पनाभन्दा बाहिरको कुरा हुन्छ। एकदमै महत्त्वपूर्ण कुरा हो त्यो।
भनेपछि हामी यो कुरा गर्ने क्रममा चाहिँ थुप्रै व्यक्तिहरूसँग कुरा गर्दाखेरि चाहिँ पैसा यो पैसाको त कुरै नगरौँ भनेर, यो किन हो खास नेपालीहरू भाग्ने पैसाको कुराबाट भाग्ने चाहिँ खास?
होइन, यसमा दुईवटा कुरा छ। एउटा चाहिँ घरभित्रको पारिवारिक सामाजिक सम्बन्ध, अब भनौँ न घरमा सायद पुरुष पनि कमाउने, महिला पनि कमाउने हो भने त्यस्तो अवस्था नआउँथ्यो होला। अब कमाउने एउटा आश्रित चाहिँ धेरै भयो भने, अब त्यो कमाउने मान्छेलाई धेरै आवश्यकता, परिवारको पनि आवश्यकता हुन्छ, उसको आफ्नो पनि आवश्यकता हुन्छ, त्यहाँ सन्तुलन ल्याउनुको लागि समस्या आउनसक्छ। अथवा एउटा इगो भनौँ न, के भन्ने त्यसलाई नेपालीमा अहम, मैले कमा हुनाले यसमा त त्यो मेरो पो हुनुपर्छ, त को हो मलाई चाहिँ सिकाउने भन्ने एक हिसाबको अहम पनि हुन्छ त्यो चाहिँ। तर एउटा परिवार चाहिँ सन्तुलित भयो, होइन, बुझ्ने भए, लेख्ने पढ्ने भए र जिम्मेवारी बाँडफाँड राम्रोसँग भयो भने त्यो पैसाको कुरा गर्ने बित्तिकै डराउनु पर्ने अवस्था म चाहिँ देख्दिनँ। र मैले यहाँ हेर्दाखेरि पनि, अब म भनौँ म हजुरबा नै भइसकेँ, मेरा दुईवटा नाति नातिना छन्, जुन घरमा तपाईँको योजनाले काम हुन्छ खास गरी पैसाको बारेमा, अब महिनावारी आयो होइन, अब म त अब घर बनाएर बसिसकेँ, नत्र डेरामा बस्ने मान्छेलाई सबभन्दा महत्त्वपूर्ण कुरा अब महिने पछि घर भाडा यति दिनुपर्छ, छोराछोरीको फी यति दिनु पर्यो, सानो बच्चा छन् भने ल्याक्टोजन, उनीहरूलाई खानेकुराहरू, सेरिल्याकहरू यस्तो यति दिनु पर्यो, ल यति गर्दाखेरि हामीसँग यति रहन्छ, अब के गर्ने यसलाई, होइन, र मलाई चाहिँ अब म जाहिर खान जान्छु, मलाई पकेट खर्च चाहियो, मेरा साथीभाइ हुन्छन्, उनीहरूले चिया खुवाउँछन्, कहिले म खुवाउँछु भनेर, ल भइगयो उसो भए तपाईँ चाहिँ आफ्नो खर्चलाई यति राख्नुहोस्, परिवारलाई यति चाहियो भन्ने भयो भने त्यहाँ चाहिँ तपाईँको डराउनु पर्ने होइन, के गर्नुपर्ने समस्याहरू आउँदैन। तर त्यहाँ चाहिँ अलिकति भनौँ न एकदम पेल्ने, मैले कमाएको म जेसुकै गरौँ त होइन भन्ने खालको भाव आयो, बडो मनोवैज्ञानिक। र त्यो मनोविज्ञान पनि कहाँबाट आउँछ भने सामाजिक सम्बन्ध, हामी जुन परिवेशमा जुन संस्कृतिमा हुर्क्यौँ त्यसले गर्दाखेरि चाहिँ आउँछ। र कहिलेकाहीँ के समस्या हुन्छ भने दुवैजना बराबर भयो भने पनि त्यहाँ समस्या आउँदो रहेछ, यो पाल्नुपर्ने कमाउनुपर्ने चाहिँ लोग्ने मान्छेले नै हो, म चाहिँ श्रीमतीको कमाइमा कसरी बस्ने भन्ने खालको जुन मनोविज्ञान छ एउटा ठुलो सबभन्दा खतरा एकदम नराम्रो, त्यसले चाहिँ श्रीमान र श्रीमती मात्र होइन कि बच्चा बच्चीलाई पनि बिगार्छ त्यसले। त्यसैले सबभन्दा मैले देखेँ सजिलो उपाय चाहिँ सँगै बसेर योजना गर्ने, है योजना गरेर, अब जस्तो म त के छ भने म आफू पैसा राख्दिनँ, म आफूसँग जति आयो होइन 50,000 आओस्, 1,00,000 आओस्, 2,00,000 आओस्, 3,00,000 आओस् लगेर ल जिम्मा दिएँ घरमा, अनि अब यो के गर्छौ यो पैसा भनेर उनी म सोध्दिउँ भर उल्टे पैसा दिइसकेपछि, अब ल यो यत्रो बिजी चाहिँ घरमा के राख्नु, अलिकति ब्याङ्कमा राखौँ, अनि अब यो केटाकेटीलाई यस्तो यस्तो चाहिएछ लुगा हालौँ, हजुरको जुत्ता छैन जुत्ता हालौँ भन्यो, अनि यो पैसाकै लागि चाहिँ आजसम्म बडो दुःखद भनौँ न, भर्खर 33 सालमा मैले 37 सालमा बिहा गरेँ, यो 37 सालमा थर्ड क्लास अफिसर धेरै पैसा आउँदैन थियो होइन, त्यति बेला पनि अरू कुरामा झगडा भयो होला, पैसामा चाहिँ हामीहरूले त्यस्तो एकदम राम्रो समझदारी क्या, उसलाई पनि मेरो बुढोले नचाहिँदो खर्च गर्दैन, अनि पारदर्शिता छ त्यहाँ, अनि मैले पैसै दिएर उसँग लिने भएपछि त मैले कति खर्च गरेँ भन्ने चाहिँ त्यहाँ भयो नि, अनि कहिलेकाहीँ अब सल्लाह गरेर अब एक हप्ताको लागि मैले लिएँ 5,000, अब मैले कुनै दिन तिनै दिनमा सकेँ भने चाहिँ होइन के भयो यसपालि त अलिक बढी खर्च भयो नि भन्छन् उनले, मैले यो कारणले हो भनेर म भन्छु, मैले किताब किनेँ त्यसले गर्दा यो हप्ता चाहिँ मेरो खर्च बढ्यो, ए ल त्यसो भए त ठिकै छ, बुढाको पढ्ने बानी चाहिँ किने होला भन्ने खालको हुन्छ होइन।
यो छलफल सरसल्लाह आपसी समझदारी भन्ने कुरो अहिलेसम्म हामीले धेरैले सिकेनौँ होइन, अब कहाँनिरबाट सुरु गर्ने थियो
जसले कमाएको
नि सुरु गर्ने चाहिँ पहिलो चाहिँ पारदर्शिता लुकाउनु भएन, हामी जस्तो यो कमाएर खाने अथवा कसरी पसल गरेका होलान् मा चाहिँ आम्दानीको स्रोत के हो र आम्दानी कति हो र त्यो कति कति अवधिमा हप्तापछि आउँछ कि महिनापछि आउँछ कि तिन तिन महिनामा आउँछ कि पहिलो कुरा चाहिँ घरको मान्छेलाई घरको मान्छेलाई दुईवटा व्यक्ति हुँ होइन त्यहाँ नदेखिँदो कुनै भित्ता पर्खाल नभएको परिवार भन्ने संस्था छ त्यहाँ होइन अब पहिले दुइटैले सरेन्डर गरिदिनु पऱ्यो यो संस्थाको हो यहाँ हामी त्यस कारणले कमाएको चाहिँ मेरो मात्रै होइन यो परिवार भन्ने संस्थाको हो र त्यो परिवारमा श्रीमान श्रीमती बच्चा बच्ची बुवा आमा हुनुहोला होइन सबै हुन्छन् त्यस कारणले पहिले चाहिँ स्रोतमा चाहिँ एकदम पारदर्शिता हुनु पऱ्यो खर्चमा चाहिँ योजना बनाउनु पऱ्यो त्यो पनि संयुक्त होइन अब त्यसमा चाहिँ अब भनौँ न अब तपाईँको अब रक्सी खाएर खर्च गर्ने होइन होटेलमा गएर उडाउने छ भने तपाईँले भनिदिनुहोस् ल मलाई त रक्सी खानुपर्छ अथवा म तास खेल्न जान्छु त्यसैले मलाई अलिकति बढी चाहिन्छ भनेर तपाईँले भनिदिनु भयो भने त्यो समस्या तिनै टुङ्गियो अब तपाईँले ढाँट्न थाल्नुभयो भने ल यसपालि यस्तो भयो म बसमा चढाएको थिएँ मेरो पैसा चोरी भयो पकेटमारी भयो भन्न थाल्नुभयो भने चाहिँ त्यो कहिले पनि त्यो खाडल असमझदारीको खाडल झन् झन् बढ्दै जान्छ र त्यो त्यसको भिक्टिम चाहिँ त्यसको बच्चा बच्चीहरू हुन्छन् अब बा आमा घरमा बस्नु भएको छ भने उहाँहरू हुनुहुन्छ सम्बन्धै बिग्रिन्छ त्यसै मैले भने पहिलो चाहिँ पारदर्शिता हो
सरले चाहिँ जस्तो सुरुमै त आएन होला यो ए पैसालाई राम्रोसँग व्यवस्थापन गर्न सक्यो भने परिवार राम्रोसँग चल्छ भन्ने रियलाइजेसन चाहिँ कहिले सरको परिवारमा सरको अनुभवमा चाहिँ कहिले भएको थियो त्यस्तो चाहिँ
ए यो चाहिँ ल तपाईँले मैले बिर्सिराखेको थिएँ है हामीलाई एकदमै गाह्रो चाहिँ के भयो भने राष्ट्र ब्याङ्कमा जाहिर खाने हामी दुवैजना है जाहिर खान्थ्यौँ जाहिर खाएको तिन वर्ष भएपछि घर जग्गा सापट्टि दिन्छ अब सापट्टिबाट मेरो 65,000 आएको थियो त्यति बेला यो कुरा हो 37 सालको अनि उसको चाहिँ 25,000 कि कति आएको थियो 7 वर्षको तलब बराबर अब त्यसले त पुग्दो रहेछ हेर्नुहोस् अनि बनायो त्यो झ्याल पनि हुँदैन बाथरुम पनि हुँदैन त्यो ढोका पनि कति ठाउँमा लागेको हुँदैन खापा लागेको हुन्छ ऐना हाल्या हुँदैन त्यहाँ खाट पलङ भन्ने त छोडिदिनुहोस् एकदमै जटिल अब केटाकेटी पनि हुर्किन थाले उनीहरूको फी दिनु पऱ्यो होइन त्यति बेला चाहिँ हामीलाई असाध्य गाह्रो भयो त्यो हामीले कतिसम्म गऱ्यौँ भने श्रीमतीले को गहना पनि हामीले बेच्यौँ र हुँदाहुँदा कतिसम्म गऱ्यौँ भने त्यो ड्रेसिङ टेबल त्यो कपाल सपाल कोर्न त्यो चाहिन्छ नि त्यो पनि बेच्नु पऱ्यो र राष्ट्र ब्याङ्कमा जाहिर खाए उनीहरूले कहिलेकाहीँ बुद्धको 2500 जयन्ती के भनेर सिक्का निकाल्छ कुनै 5 रुपियाँको विश्व खाद्य कार्यक्रम दिवस भन्यो बाबुराम आचार्यको इतिहास शिरोमणिको भनेर कुनै 100 रुपियाँको कुनै 500 रुपियाँको कुनै 200 रुपियाँ त्यस्तो थुप्रै किनेर राखेको थियौँ हामीले अनि एकचोटि राष्ट्र ब्याङ्कले 250 रुपियाँ राष्ट्र ब्याङ्क 25 वर्ष पुगे उपलक्ष्यमा 250 रुपियाँ र 25 रुपियाँको नोट त्यो एकदम फोल्डरमा हालेर त्यो राखेको थियो त्यो पनि त्यो जति त्यसको मूल्य हो अङ्कित मूल्य त्यतिमै हामीले बेच्यौँ एकदमै गाह्रो अवस्था चाहिँ हामीलाई परेको छ एकपटक त्यो र अर्को पटक चाहिँ हामीलाई एकदम 2-3 वर्ष गाह्रो पऱ्यो के भयो भने मेरो छोरो चाहिँ आइएससी सकेर अहिले +2 भन्छ है केयुमा पढ्ने अनि मेरो छोरी चाहिँ एसएलसी सकेर रात बङ्गला पढ्ने अब हामी दुईवटाको गरेर मुस्किलले 10,000 आउँथ्यो होला त्यति बेला तलब मुस्किलले काटकुट घर जग्गा सापट्टि सञ्चय कोषको सापट्टि सामाजिक कर्जा सापट्टि के भन्ने काटेर तर मेरो बच्चा बच्चीलाई नि महिनाको घटीमा 25,000 है अब पढ्न त पढाउनु पऱ्यो अनि म फेरि मलाई यो कन्सल्टिङहरू मलाई गर्न मन नलाग्ने पटक्कै मन नलाग्ने यो कन्सल्टिङ गर्नु भनेर चाहिँ यो ठिक काम होइन यो जस्तो लाग्थ्यो त्यति बेला चाहिँ मैले के गरेँ जो साथीहरूले मलाई माया गर्नुहुन्थ्यो र यसले गर्नु सक्छ भन्ने म के गर्थेँ भने ल मलाई चाहिँ यो 3-4 लाख रुपियाँको एकदमै गाह्रो पऱ्यो भनेपछि त्यो काम उनीहरूसँग लिन्थेँ म त्यो काम सक्दिन्थेँ अनि त्यो पैसा आउने बित्तिकै खुर्र पाटन ढोकामा गयो त्यो रातो बङ्गलाको वर्षभरिको तिर्यो त्यसपछि धुली खेलमा गयो केहीमा छोराको होस्टल र त्यो ट्युसन वर्षभरिको तिर्थ्यो। अनि त्यति तिरेपछि अनि साथीहरूले ए केशव काम आएको थियो एउटा नयाँ गर्न, म गर्दिनँ। अनि जब फेरि अर्को एक वर्ष तिर्ने बेला हुन्छ नि ल मलाई गाह्रो पऱ्यो भने दुई तिन वर्ष त्यो बिचमा चाहिँ एकदम गाह्रो पऱ्यो। तर मसँग भएको अस्त्र भनेको चाहिँ पारदर्शिता नै थियो। मैले ल कन्सल्टिङबाट मैले यति कमाएँ होइन, अब छोराछोरीको यति तिर्नु छ होइन, हामी कर्मचारी शनिबार त मासु खानै पऱ्यो होइन, अब कहिलेकाहीँ सिनेमा हेर्ने केटाकेटीलाई पनि यसो लिएर चाइनिज होइन रेस्टुरेन्टमा कहिलेकाहीँ डोसा खाना लगिदिनै पऱ्यो, ल यसरी मिलाउँ है भन्थ्यो। त्यसले गर्दाखेरि मलाई चाहिँ यो कताबाट मलाई यो पारदर्शी हुनुपर्छ भन्ने मलाई थाहा छैन है, यसले चाहिँ काम गर्छ। त्यो हामीले सरेन्डर चाहिँ गरिदिनुपर्छ। म घरमा मभन्दा मैले मान्नुपर्ने एउटा संस्था छ है यो परिवार, यसमा हाम्रो मेरो मात्र होइन हाम्रो चाहिँ सामूहिक दायित्व छ, श्रीमतीको पनि छ मेरो पनि छ भनेर। अनि कहिलेकाहीँ के हुन्छ भने केटाकेटीलाई पनि र बुवा आमा बस्नुहुन्छ भने उहाँहरूलाई पनि भनिदिनुपर्छ होइन, अब केटाकेटीहरूले अब उनीहरूका धनी साथी होलान् होइन, उनीहरू चाहिँ अब छुट्टीमा दार्जिलिङ जाने भन्लान् पोखरा होइन मा बसौँ दुई चार दिन होटलमा बसेर आउँ भन्लान् होइन, अथवा गोवामा डुल्न जाने भन्लान्, अब त्यो चाहिँ उनीहरूलाई ल है यति म सक्छु योभन्दा बढी म सक्दिनँ भन्ने भएर। अनि अर्को एउटा तपाईँले उठाइहाल्नुभयो विस्मृतिमा गएका कुराहरू पनि यो काम लाग्ने देखेँ मैले। त्यसपछि म अलि ठुलो फर्स्ट क्लास अफिसर भएँ, कहिले भएँ भने 50 सालमा फर्स्ट क्लास अफिसर भएपछि चाहिँ मिटिङहरू खुब हुन्छ। अनि मिटिङमा पहिले 400 आउँथ्यो, म रिटायर हुने बेलामा 1000 पुगेको थियो एउटा मिटिङको। अनि म चाहिँ के गर्थेँ भने त्यो पैसा लिएर गएर मलाई 1000 रुपियाँ आयो, 15% ट्याक्स काटिहाल्यो, 850 हातमा पऱ्यो, खुरुक्क गएर छोरीलाई 200 छोरालाई 200 ल तिमीहरूलाई जे मन लाग्छ त्यसो गर होइन। अझ विशिष्ट भएपछि त झन् बाहिर बाहिर पनि सरकारमा पनि अन्त पनि मिटिङ हुने भयो, पैसा आउने थाल्यो अलि धेरै, खर्च पनि कम भयो। अनि त्यति बेला चाहिँ भनौँ जस्तै अब 2000 आयो मिटिङ भत्ता भने 500 छोरीलाई 500 छोरालाई, अनि उनीहरूसँग त 5-7 हजार कहिलेकाहीँ त 10-12 हजारै पनि हुने। अनि मेरो बुवा पनि बस्नुहुन्थ्यो अनि सापट माग्नुहुन्थ्यो उनीहरूसँग। अनि उनीहरूलाई अहिले के भयो भने चाहिँ मेरो बाले नचाहिने काम चाहिँ गर्दै गर्दैन, उनीहरूले एकदम ठुलो उभियो श्रीमतीलाई पनि बुवा त अहिले बित्नुभयो 5 वर्षको सबैलाई, यसले चाहिँ नचाहिने काम चाहिँ गर्दैन, अब के गरी बढी भयो भने पऱ्यो होला त्यसलाई के भन्ने खालको एउटा अन्डरस्ट्यान्डिङ चाहिँ हुन्छ। त्यसैले फेरि पनि यसको निचोड चाहिँ के भने पारदर्शिता चाहिँ एकदम पहिलो कुरा हो, त्यो भयो भने पैसाको न्युमा थाइगला हुने अवस्था चाहिँ आउँदैन।
केशव आचार्यजीले भनेका जुन परिवारमा सँगै बसेर पैसाको योजना बनाइन्छ, जिम्मेवारीको बाँडफाँड गरिन्छ र पैसाका बारेमा पारदर्शी तरिकाले छलफल हुन्छ त्यो परिवार सधैँ सुखी हुन्छ भन्ने दुई तिनवटा कुराले मलाई सबैभन्दा बढी छोयो। तपाईँलाई नि पैसाका कुरा आजलाई यति नै गरौँ। अर्को कार्यक्रममा हामी हाम्रा आवश्यकता र चाहना कसरी छुट्याउने भन्ने विषय लिएर आउँछौँ। तपाईँ र तपाईँको परिवारसँग सम्बन्धित आवश्यकता र चाहनासँग सम्बन्धित तपाईँका अनुभव घटना वा कथा छन् भने हामीलाई info@sharecast.org.np सेयर गर्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम सुनेर मन पर्यो भने अरूलाई पनि सुन्न भन्न सक्नुहुन्छ। हस् त आजलाई यो कार्यक्रमबाट कार्यालय व्यवस्थापक विराज चापागाई, वित्त संयोजक पूर्णानन्द शर्मा, उत्पादक प्रीति स्वार, शैलेश लोपचन, गणेश बस्नेत, माया राणा मगर लगायत यस कार्यक्रमको कार्यकारी उत्पादक तथा प्रस्तोता मधु आचार्यलाई पनि बिदा दिनुहोस्। नमस्कार, अर्को कार्यक्रममा अवश्य भेटौँला।